बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफत हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है मिस्र का इनकलाब और सियासी बहरान। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ।
मिस्र में फौज की बगावत के बाद तश्कील पाने वाली उबूरी हुकूमत ने इख्वानुल मुस्लिमीन को दहशतगर्द तंजीम करार दे दिया है। मिस्र के नायब वज़ीर-ए-आज़म हुसाम मोहम्मद ईसा ने बुध के रोज़ कहा कि इख्वानुल मुस्लिमीन एक दहशतगर्द तंजीम है और इसकी तमाम सरगर्मियां गैर कानूनी हैं। इस तंजीम की किसी तरह की मदद और उसके साथ तआवुन जुर्म शुमार होगा। मिस्र के नायब वज़ीर-ए-आज़म ने मंगल के रोज़ अलमंसूरा में होने वाले खुदकुश हमले के लिए इख्वानुल मुस्लिमीन को जिम्मेदार करार दिया, जबकि इससे कबल इख्वानुल मुस्लिमीन ने इस हमले से किसी भी तरह के ताल्लुक की तर्दीद करते हुए इसकी मजम्मत की थी। मिस्री वजीर दाखला मोहम्मद इब्राहिम ने भी कहा है कि वो इख्वानुल मुस्लिमीन का पूरी कुव्वत के साथ मुकाबला करेंगे। मिस्र के उबूरी वजीर आजम हाजिम अल बिबलावी ने कहा कि जो कुछ मंसूरा में हुआ है वो दहशतगर्दाना वाकया था जिसने सियासी, समाजी और सिक्योरिटी सभी शोबों को निशाना बनाया है। मिस्र के उबूरी वजीर आजम ने कहा कि दहशतगर्दी और इस वाकये में मुलविस अनासिर से पूरी कुव्वत के साथ निपटेंगे। पुलिस चौकी को निशाना बनाकर किए गए बम हमले में 16 अफराद हलाक और तकरीबन 140 जख्मी हो गए थे। अंसार बैतुल मुकद्दस नामी तंजीम ने इस हमले की जिम्मेदारी कबूल की थी। इस वाकये के बाद मुल्क में हालात बुहरानी हो गए हैं और हुकूमत ने मुल्क की तमाम बंदरगाहों और हवाई अड्डों पर सिक्योरिटी हाई अलर्ट कर दिया है। मिस्र में 3 दिन के आम शोक का ऐलान किया गया है और 7 सरकारी इदारों में इमरजेंसी नाफिज कर दी गई है। मिस्री हुकाम के बयानात के साथ ही इख्वानुल मुस्लिमीन के खिलाफ कार्रवाइयां भी तेज हो गई हैं। माजूल सदर मोहम्मद मुर्सी की हुकूमत के वजीर आजम हशाम किंदील को गिरफ्तार कर लिया गया है। हशाम किंदील को एक अदालती फैसले को न मानने के इल्जाम में गिरफ्तार किया गया। इस दरमियान इख्वानुल मुस्लिमीन की सरगर्मियों पर आयद की गई पाबंदियों पर नजर रखने वाली कमेटी ने इख्वानुल मुस्लिमीन से वाबस्ता 1055 तंजीमों और ग्रोहों के बैंक अकाउंट मुंजमद कर दिए हैं, जबकि यूनिवर्सिटियों में इख्वानुल मुस्लिमीन के हामी तलबा को भी गिरफ्तार किए जाने का अमल तेज हो गया है। मिस्री हुकाम ने मंसूरा के वाकये की तहकीकात का आगाज होने से कबल ही इख्वानुल मुस्लिमीन को इसका जिम्मेदार मानकर उसे दहशतगर्द तंजीम करार दे दिया। हुकूमत चाहती है कि मुल्क में इख्वानुल मुस्लिमीन के लिए हर रास्ता बंद कर दे और मकामी तजिया निगारों के मुताबिक इस अमल में उबूरी हुकूमत को सऊदी अरब की हिमायत ही नहीं बल्कि रहनुमाई और हौसला अफजाई भी हासिल है, जो इख्वानुल मुस्लिमीन को अपने लिए भी संजीदा खतरा तसव्वुर करती है। तजिया निगारों का कहना है कि मिस्र में इख्वानुल मुस्लिमीन को सियासी तौर पर कुचलना और उसके खिलाफ वसी पैमाने पर ताकत का इस्तेमाल करना मुमकिन है और यह अमल मिस्र जैसी हुकूमत के लिए आसान भी है जिसके पास सिक्योरिटी अहलकारों की तादाद 10 लाख तक बताई जाती है। चुनांचे इख्वानुल मुस्लिमीन के पहली और दूसरी सफ के सारे ही सियासतदान जेलों में हैं और उन पर जो इल्जाम हैं उनकी बुनियाद पर इन रहनुमाओं को उम्र कैद और फांसी जैसी सजाएं दी जा सकती हैं। लेकिन क्या इन इकदामात से वाकई इख्वानुल मुस्लिमीन को कुचला और ख़त्म किया जा सकता है? ये ऐसा सवाल है जिसका जवाब इख्वानुल मुस्लिमीन की 80 साल तारीख पर नज़र दौड़ाने के बाद नफी में ही मिलता है। ये जमातुल इस्लामिया और अल जिहादुल इस्लामी जैसी तंजीम नहीं है जो मिस्र में 1970 और 80 के अशरे में नमूदार हुई और मिस्री सिक्योरिटी फोर्सेज ने उनका कलाकामा कर दिया था। इख्वानुल मुस्लिमीन ऐसी तंजीम है जिसे वसी अवामी हिमायत हासिल है और इसके अहम रहनुमाओं को गिरफ्तार करके इस तंजीम का सर कुचल देने का तसव्वुर गुमाने बातिल से ज्यादा कुछ नहीं है। मिस्री हुकाम के लिए ये लम्हे फिक्रिया है। मिस्र ऐसे ममालिक के बीच में वाक़ है जहां बदअमनी अपने औज पर पहुंच रही है और असलहा इंतहाई मामूली कीमत पर बिक रहा है और इंतहा पसंद तंजीमें पूरी आज़ादी से सरगर्मियां अंजाम दे रही हैं। इन मुल्कों में लीबिया, सूडान, माली, चाड और यमन का नाम लिया जा सकता है, जबकि खुद मिस्र के सहराए सीना को भी इसी जुमरे में रखा और समझा जाता है। बहरहाल मिस्र की मौजूदा क़यादत जो इकदाम कर रही है उससे ये नहीं लगता कि वो मुमकिन खतरात पर गौर करने के लिए तैयार है।
बहरहाल नाज़रीन, मिस्र के हालात इंतहाई ख़राब हो चुके हैं और हालात ये बताते हैं कि एक मुनज़्ज़म साजिश के तहत हालात को, मिस्र को माजी की जानिब वापस ले जाने की कोशिश की जा रही है। आज के प्रोग्राम में हम मौजूदा अबूरी हुकूमत के इकदामात के मुहर्रकात के बारे में गुफ्तगू करेंगे। इख्वानुल मुस्लिमीन को दहशतगर्द तंजीम करार देने के पीछे कौन से अवामिल कारफरमा हैं, इस बात का जायज़ा लेंगे। इसके नतायज और असरात पर भी गुफ्तगू होगी और साथ ही हम इनकलाब मिस्र के इतनी जल्दी सबोताज हो जाने के असबाब पर भी गुफ्तगू करेंगे। और यहाँ तेहरान स्टूडियो में हमने इस मौजू पर गुफ्तगू के लिए दावत दी है मशरक़ वस्ता के हालात के माहिर मुमताज़ तजिया निगार डॉक्टर हादी बेगी साहब को। हमारे दिल्ली स्टूडियो से आज के प्रोग्राम में हिस्सा लेंगे अलीगढ़ मुस्लिम यूनिवर्सिटी के शोबे सियासियात के प्रोफेसर डॉक्टर अर्शी खान, और इस्लामाबाद स्टूडियो से प्रोग्राम में शिरकत करेंगे मारूफ तजिया निगार अजहर आब्दी साहब। गुफ्तगू का आगाज़ करते हैं डॉक्टर हादी बेगी साहब से, जो यहाँ तेहरान स्टूडियो में मौजूद हैं। डॉक्टर बेगी साहब, स्टूडियो में आपका खैर मकदम है। मिस्र के हालात आपके ख्याल में किस नहज पर जा रहे हैं?
मैं भी आपकी खिदमत में और नाज़रीन की खिदमत में सलाम अर्ज़ करता हूँ। जो कुछ मिस्र में हो रहा है उसके बाज़ असबाब इलल दाखिली हैं और बाज़ बैन अल-अक़वामी हैं और इलाकाई हैं। मिस्र के सियासी मैदान में अबूरी हुकूमत को हमारे सामने है और ये हुकूमत जनवरी में इंतखाबात और रेफरेंडम कराना चाहते हैं आईन के बारे में। उनकी जो वो इनकी कोशिश ये है कि जिस कीमत पर भी हो ये आईन मंजूर करवाया जाए और इस तरह से अपने लिए एक तरह का जवाज हासिल करना चाहते हैं इस रेफरेंडम के ज़रिए, क्योंकि इनको मिस्री अवाम में इतनी मकबूलियत हासिल नहीं है। लिहाजा उन्होंने इससे पहले भी अख्वानुल मुस्लिमीन के ख़िलाफ़ क्रैकडाउन का सिलसिला शुरू ही से हम देख रहे हैं कि शुरू हो चुका था, उसमें गिरफ्तारियां भी की गई हैं। इस वक्त जो कुछ मिस्र में हो रहा है वो एक ऐसा ग्रुप जो फ़ौज की जिसे हिमायत हासिल है वो इख्तदार पर काबिज़ है, और जनाब बबलावी वज़ीर आज़म जो जब उन्होंने इख्तदार संभाला था उस वक्त से वो ऐसी तरह के इकदाम करते रहे हैं। और जैसे ही ये धमाका हुआ तो उन्होंने पहली फुर्सत में इसका इल्ज़ाम अख्वानुल मुस्लिमीन पर इल्ज़ाम लगाया और ये इंतहाई उजलत पसंदाना मौक़िफ़ उन्होंने अपनाया जनाब बबलावी ने, और अख्वानुल मुस्लिमीन ने भी इस की मजम्मत की थी। और उसके बाद हमने देखा कि बैतुल मुक़द्दस नामी एक ग्रुप ने इसकी जिम्मेदारी को कुछ घंटों के बाद कबूल किया। इस वक्त मिस्र के अंदर घुटन का माहौल है, गिरफ्तारियों की सूरत हाल है और फौजी हैं और वो हर हाल में आवामी तहरीक को किसी न किसी हर कीमत पर अपने मफाद में ख़त्म करने की कोशिश कर रहे हैं, और ताकि वो इख्वानुल मुस्लिमीन को दहशतगर्द ग्रुप करार देकर इस पर अमल की।
जहां अलीगढ़ मुस्लिम यूनिवर्सिटी शोबे सियासियात के प्रोफेसर डॉक्टर अर्शी खान साहब मौजूद हैं, जो हिंदुस्तान के मुमताज़ तजिया निगारों में शुमार किए जाते हैं। अर्शी खान साहब, अस्सलाम वालेकुम। जी खान साहब, मिस्र के हालात के बारे में आपका तजिया क्या है? ये मुल्क किस तरफ जा रहा है?
देखिए, अभी जो हालात डेवलप हुए हैं खास करके मिस्र में, वो एक बहुत ही डेंजरस फेस को सिग्नल दे रहे हैं। मतलब काफ़ी इनस्टेबिलिटी की तरफ जा रहा है, क्योस की तरफ जा रहा है मिस्र। और बल्कि मैं ये कहूँगा कि जो भी अचीवमेंट हुआ था मिस्र का, ख़ास करके 25 जनवरी 2011 के बाद, जो ये लोग महसूस कर रहे थे कि इस मुल्क में 30 साल के बाद डेमोक्रेसी आएगी, लोगों के पास आज़ादी आएगी और वहाँ पर एक नया कॉन्स्टिट्यूशन होगा, پھر کھلے طور پہ ایک آزاد پارلیمنٹ ہوگا، یہ تمام چیزیں بالکل ختم ہو گئی ہیں. اور ابھی جو حالات بنے ہیں مصر میں وہ بیسیکلی مصر کے ہی اندر اسٹیسس پیدا کیا گیا ہے، مطلب کافی زیادہ کیا کہیں سیگمنٹیشنس پیدا کیا گیا ہے، ڈیزنشنس پیدا کیا گیا ہے مصر کے ہی اندر میں. اور وہیں کے لوگ جو جن کو چنا گیا تھا، جو طاقت میں آئے تھے، انہیں ہی اینیمی کریٹ کیا گیا ہے. تو میں یہ سمجھتا ہوں کہ جو حالات ابھی ڈیولپ ہوئے ہیں مصر میں وہ نہایت غمگین ہیں، بہت ہی ٹریجک سچویشن ہے، ایک ڈینجرس سچویشن ہے پریزنٹ، جو پریزنٹ کے لیے وہ کافی ڈسٹرکٹیو ہے اور فیوچر کے لیے کافی تھریٹننگ ہے. اگر آپ دیکھیں گے کہ مصر نے جو کچھ اچیو کیا 25 جنوری کے بعد، وہ تمام چیزیں ضائع ہو گئیں. 25 جنوری کے بعد آپ جانتے ہیں کہ خود امریکن جو امبیسڈر تھے کیرو میں، انہوں نے تعریف کیا کہ یہ بڑا اچھا پروگرام ہے اور اس کے بعد مصر میں جو ہے آزادی آئے گی اور ڈیموکریسی آئے گا. اس کے بعد آپ نے دیکھا کہ وہاں پہ ملٹری نے جو ہے پاور کو گریب کر لیا، پھر وہاں پہ ریولوشنز آئے اور اس کے بعد وہاں پہ پارلیمنٹری الیکشنز ہوئے. 3 فیز میں پارلیمنٹری الیکشنز ہوئے 2011 کے لاسٹ میں، اور جنوری 2012 میں پارلیمنٹ الیکشن میں جو ہے وہ رزلٹ آیا، اور اس میں آپ جانتے ہیں کہ 235 سیٹ ملی آپ کے مسلم بردر ہوڈ کو آؤٹ آف 508. تو بہت اچھے میجورٹی میں تھے. جو النور پارٹی تھی ان کو بھی 121 جو ہے سیٹس ملی 508 میں. اس کے بعد آپ جانتے ہیں کہ پارلیمنٹری الیکشن کے بعد وہاں پہ ایک کانسٹیچوئنٹ اسمبلی کو بیٹھایا گیا تاکہ وہاں پہ کانسٹیچیوشن بنے. اس کے بعد مئی اور جون میں 2 فیز میں وہاں پہ پریسیڈنشیل الیکشنس ہوئے. پریسیڈنشیل الیکشن میں 51.7% مینس 52% وہاں پہ مرسی صاحب کو سپورٹ ملا، ووٹرس کا سپورٹ ملا. اور اس کے بعد پھر انہوں نے پوری تیاری کی کہ کس طرح سے کنٹری کو بالکل نارملائز کیا جائے، کیسے ڈیموکریسی کو ریسٹور کیا جائے، کیسے وہاں پہ سکسیزفل ٹرانزیشن کیا جائے. لیکن یہ تمام چیزوں کو کرنے کے لیے وہ چاہتے تھے کہ پورا تعاون ملے، لیکن جیسے ہی وہ پریسیڈنٹ ہوئے اس کے بعد ان کے خلاف وہاں پہ میڈیا، آپ کے جوڈیشری اور کچھ دانشور، کچھ پولیٹیکل پارٹیز، انہوں نے وہاں ہنگامہ کھڑا کر دیا اور تمام جو ہے مظاہرے ہو رہے تھے، تمام ہر دن مظاہرے ہو رہے تھے. اس کے بعد آپ جانتے ہیں کہ جو کانسٹیٹیوشن مرسی صاحب نے تیار کیا تھا وہ 15 دسمبر 2012 کو ریفرنڈم کے ذریعے وہ اپروو ہوا. یہ تمام چیزیں آج ختم ہو گئیں. آپ جانتے ہیں کہ 3 جولائی 2013 کو مرسی صاحب کو آؤسٹ کیا گیا، ختم کیا گیا، ایک الیکٹڈ رہنما کو ختم کیا گیا، جو الیکٹڈ اسمبلی تھی اس کو سسپینڈ ختم کر دیا گیا. اس کے بعد جو کانسٹیچوئنٹ جو کانسٹیٹیوشن بنا تھا اس کو سسپینڈ کر دیا گیا. تو ایک بہت بڑا نقصان ہوا ہے ایجپٹ کا، اور ایجپٹ میں جو پولیٹیکل کمیونٹی ڈیولپ کر رہی تھی اس کا کافی ڈسرپشن ہوا ہے. تو یہ کافی ایک ڈینجرس فیز ہے جس میں ایجپٹ گر گیا ہے.
جی بہت بہت شکریہ. اور ناظرین، ہمارے اسلام آباد اسٹوڈیو میں پاکستان کے ممتاز تجزیہ نگار اظہر عابدی صاحب موجود ہیں. عابدی صاحب السلام علیکم.
وعلیکم السلام.
جی عابدی صاحب، مصر کے موجودہ حالات کے بارے میں آپ کا تجزیہ کیا ہے؟
تجزیہ جیسے ہمارے دو فاضل تبصرہ نگار حضرات نے بتایا کہ اگر ایک جملے میں کہا جائے تو یہ کہا جائے گا کہ بہت افسوسناک. مصر جو ایک بہت اہم ملک ہے دنیا کا، افریقہ کا، ایشیا کا، وہ اس سچویشن میں جا رہا ہے کہ جس کو کرائسس یا سوشل کرائسس اس کو کہہ سکتے ہیں، خدا نخواستہ گاڈ فاربٹ سول وار کی طرف جا سکتا ہے. اور زمانہ وہ پرانا تو رہا نہیں کہ اخوان المسلمین کو دبا دیا جائے گا. اور ابھی 2 سال پہلے ہی کی تو بات ہے کہ وہاں پر اسی طرح کی ملٹری ڈکٹیٹرشپ تھی جیسی اب ہے، اور وہاں کی سول سوسائٹی نے اور اخوان المسلمین نے ایک بہت بڑی تحریک برپا کی جس کو کہا جاتا ہے عرب سپرنگ، اور وہ وہاں پر مصر میں بھی آیا اور حسنی مبارک جیسے ڈکٹیٹر کو انہوں نے نکال باہر کیا. تو سچویشن پھر اسی طرح ڈیولپ ہو رہی ہے وہاں پر. اور یہ ملٹری گورنمنٹس اور ڈکٹیٹرز تو دنیا میں جہاں بھی ہوتے ہیں یہ آئین بناتے ہیں، پھر اس آئین پہ ریفرینڈم کراتے ہیں، اور دنیا میں جتنے ڈکٹیٹرز ہیں ان کے ریفرینڈم کا رزلٹ 90% سے زیادہ ہی ہوتا ہے، کیونکہ وہ کاغذوں پہ پہلے ہی یہ رزلٹس بنا چکے ہوتے ہیں. تو جو ملٹری ڈکٹیٹرشپ ہے जो पहले भी थी, जिसको अमेरिका से इमदाद मिलती थी, जिसको सऊदी अरब से इमदाद मिलती थी, जिसको गल्फ स्टेट से इमदाद मिलती थी, वो अवाम का मुकाबला नहीं कर सके 2011 में, अभी भी वो नहीं कर सकेंगे। और इसके नतीजे में ब्लड शेड होगा या तहरीक चलेगी। मेरा ख़्याल है कि जो मिलिट्री डिक्टेटर्स हैं उनको ये बात समझनी चाहिए कि इस दौर में वो रहने के नहीं हैं, तो क्या वो मिस्री अवाम को एक मरतबा फिर उस खून खराबी की तरफ या सिविल वार की तरफ ले जाएंगे। लेकिन अगर आप मुझे इजाज़त दें तो एक और फैक्टर जो इस सिनेरियो में पैदा हुआ है वो इंतहा पसंदी का है, और वो सिविल सोसाइटी के लिए भी ख़तरा है और ख़ुद इख्वानुल मुस्लिमीन के लिए भी। जैसे मैंने कहा कि मुझे तो इस बात में कोई बेयकीनी नज़र नहीं आती, यकीन की कैफियत है कि अगर वहाँ पर अवाम तहरीक चलाएंगे तो ये गवर्नमेंट ठहर सकेगी और ना इसका आइन ठहर सकेगा। लेकिन एक फैक्टर जो भी परसों धमाका हुआ और एक इंतहा पसंद ग्रुप ने उसकी ज़िम्मेदारी कबूल की, ये जो इंतहा पसंदी है जो मिस्र में है, जो दुनिया के और मुल्क में आप शाम में देख रहे हैं इंतहा पसंदी है, और आप देख रहे हैं इराक़ में ये जो सल्फी ग्रुप है या जिनको तकफीरी ग्रुप कहा जाता है, जो अपने अलावा सबको काफिर समझते हैं, अगर खुदा ना खास्ता वो बरसर इकतदार आते हैं, जिसके कोई चांस नहीं क्योंकि दहशतगर्द ग्रुप कभी भी कहीं पर बरसर इकतदार नहीं आए, क्योंकि वो अवाम के जो दिल हैं उनको नहीं जीत सकते दहशतगर्द। लेकिन अगर ये आया, फ़र्ज़ कर लीजिए, तो इनके लिए वहाँ की सिविल सोसाइटी और मुर्सी की अख्वानुल मुस्लिमीन एक ही उसमें होंगे, कैटेगरी में होंगे, क्योंकि ये अपने अलावा सबको काफिर कहते हैं। तो अब इस वक्त अगर मिलिट्री डिक्टेटरशिप गुज़िश्ता जो हुस्नी मुबारक या अनवार सादात के दौर में जो मिलिट्री डिक्टेटरशिप या मिलिट्री ब्यूरोक्रेसी थी, अगर उससे थोड़ी सी बेहतर है या सूरत हाल को खलूस से समझती है, तो उसको डायलॉग करना चाहिए अख़वानुल मुस्लिमीन से, ना कि उसे दहशतगर्द तंजीम करार देना चाहिए। लेकिन अख़वानुल मुस्लिमीन को भी समझना होगा, वहाँ की सिविल सोसाइटी को भी समझना होगा कि इंतहा पसंद ग्रुप जो हैं उनको, उनसे ना सिर्फ डिस्टेंस पैदा करें बल्कि उनको अपने मुआशरे में पनपने ना दें। वरना जो कुछ इराक में वायलेंस की वेव है, जो कुछ शाम में वायलेंस की वेव है, बल्कि मैं तो पाकिस्तान को भी इसमें शामिल करूँगा, जो यहाँ है वायलेंस, वो इस्लामी ग्रुप्स को, ज़ाहिर है ये मुल्क मुसलमान हैं और इस्लाम इनकी उमंगों का तर्जुमान है, लेकिन ये जो सल्फी ग्रुप पैदा हुआ है, जो तकफीरी ग्रुप पैदा हुआ है, जिसका मोटो ही अपने अलावा बाकी सब को ज़बह करना और कत्ल करना है, इससे डिस्टेंस रखना पड़ेगा और इनको सिंगल आउट करना पड़ेगा, इनको अलहदा करना पड़ेगा। और जैसा कि बहुत से अब आलमी तजिया नगार ये कह रहे हैं और बहुत से उनमें दुरुस्त कह रहे हैं, यूनाइटेड नेशन ने भी ये अब तो मुतालबा किया है कि वहाँ पर डायलॉग हों और ये जो मिलिट्री जनता है अब ये, और अख़वानुल मुस्लिमीन और सिविल सोसाइटी, क्योंकि पिछले इलेक्शन में अख़वानुल मुस्लिमीन के अलावा दीगर ग्रुप्स ने भी खासे वोट लिए थे, इनको बैठना चाहिए। वरना मिस्र में अगर कैओस होता है तो ये अफ्रीका और एशिया में, क्योंकि बड़ी फ्रेजाइल सिचुएशन है, एक तरफ सूडान है वो भी कोई स्टेबल नहीं है, दूसरी तरफ शाम है, फिर गज़ा है, ये सूरत हाल बहुत तबाहकुन और धमाका खेज होगी पूरे रीजन के लिए। और इसमें फिर जो तबाही आएगी वो ज़ाहिर है कि मिस्र की जो एक सोसाइटी है, जो हज़ारों साल से एक बहुत बड़ी तहजीब की अलामत समझी जाती है, उसको बहुत बड़ा नुकसान होगा। लिहाजा मेरा जो ख़्याल है, जो आपने सवाल किया था कि वहाँ की सिचुएशन कैसी है, मैं कहूँगा कि आज की सिचुएशन 2 साल पहले की, 5 साल पहले की, 10 साल पहले की सिचुएशन से बहुत ज़्यादा कॉम्प्लिकेटेड है, क्योंकि पहले मिस्र में आम तौर पे एक तरफ मिलिट्री डिक्टेटरशिप थी और दूसरी तरफ अवाम थी, जिसमें अख़वानुल मुस्लिमीन थी और दीगर भी डेमोक्रेटिक ग्रुप्स थे। लेकिन अब एक तरफ से मिलिट्री ब्यूरोक्रेसी है, मिलिट्री जनता है, जनरल्स हैं, दूसरी तरफ अख़वानुल मुस्लिमीन और सिविल सोसाइटी है, और तीसरा फैक्टर ये इंतहा पसंदी का है। और अगर इन दोनों में डायलॉग नहीं होते तो फिर इंतहा पसंदी को अगर खुल खेलने का मौका मिलता है तो जो कुछ वो बाकी मुल्कों में शाम में वो कर रहे हैं, इराक में कर रहे हैं, अगर यहाँ भी मिस्र में शुरू होता है तो ये बड़ा इसको कंट्री वाइड तो होगा ही लेकिन रीजन वाइड फिनोमिना भी इसे कहेंगे और सूरत हाल फिर बहुत ख़राब हो जाएगी और ये मिलिट्री को भी वहाँ की समझना चाहिए कि फिर वो इसको कंट्रोल नहीं कर सकेंगे। और मैं कहूँगा अफगानुल मुस्लिमीन को भी समझना चाहिए, बहुत नाजुक सूरत हाल है मिस्र की और ये जितने भी की प्लेयर्स हैं इन पर इस वक्त बहुत बड़ी जिम्मेदारी आन पड़ी है। लेकिन अगर वहाँ पे की मौजूदा गवर्नमेंट इसी तरह क्रैकडाउन जारी रखती है अख़वानुल मुस्लिमीन पे और इसी तरह जैसे कि अभी आपकी रिपोर्ट में भी जिक्र हुआ कि तीन बड़े जो एंटी मुबारक जो रेवोल्यूशन था उसमें तीन बहुत बड़े नाम थे सिविल सोसाइटी के, उनको 3 साल की कैद दी जो है वो उसकी सज़ा दी गई है। तो अगर ये इसी तरह मिलिट्री ना समझी और अख़वानुल मुस्लिमीन और दीगर ग्रुप्स जो हैं उनको साथ लेकर ना चली तो फिर क्योस है और खुदा न खास्ता ये एक सिविल वॉर है। हम उम्मीद ही कर सकते हैं आलमी राय आमा यूनाइटेड नेशन दबाव डाले वहाँ की मिलिट्री जनता पर कि ये अमेरिका के पैसे से, सऊदी अरब के पैसे से और उनकी इंटरवेंशन से मिस्र के हालात ठीक नहीं होंगे। वहाँ पर हर तरह का फॉरेन एलिमेंट, चाहे वो अमेरिका हो, चाहे वो सऊदीया हो, चाहे वो गल्फ स्टेट्स हों और खा वो इंतहा पसंद हों, क्योंकि ये भी जाहिर है फॉरेन एलिमेंट ही है, इनको मिस्र की सियासत से और मिस्र में किसी रोल से निकाल बाहर करना होगा। तो ये नाजुक दौर है, खुदा करे कि वहाँ की ये जो मिलिट्री डिक्टेटरशिप है इसको ख्याल आए और आलमी बरादरी की एक बहुत बड़ी इस वक्त जिम्मेदारी आयद होती है वो इन पर ज़्यादा से ज़्यादा दबाव डाले कि आपस में ये डायलॉग करें, सारे ग्रुप्स आपस में डायलॉग करके एक कंसेंसस पर पहुँचें और फिर ये जो कॉन्स्टिट्यूशन वगैरह की बात हो रही है और रेफरेंडम की बात हो रही है इसके बाद जो है वो ये मामलात आगे बढ़ें। जो वहाँ पर तीनों फरीक हैं, मैं तीन फरीक कहूँगा, एक जो मिलिट्री जनता है, दूसरा अख़वानुल मुस्लिमीन है जो सबसे बड़ा ग्रुप है, इसमें कोई शक नहीं है कि अवाम की उमंगों का तर्जुमान है, और इसके बाद सिविल सोसाइटी है जो अख़वानुल मुस्लिमीन में शामिल नहीं है लेकिन उनका स्टांस वही है कि वहाँ पर एक डेमोक्रेटिक गवर्नमेंट होनी चाहिए जैसा कि अख़वानुल मुस्लिमीन की थी। इन तीनों जो की प्लेयर्स हैं इनको बैठना चाहिए और अपने मुल्क का ख्याल रखना चाहिए।
बहुत शुक्रिया।
और अगर इस मुल्क में क्योस होता है तो फिर दुनिया में कितनी दहशत फैलती है या दहशतगर्दी होती है, इसका इन्हें ख्याल रखना चाहिए।
बहुत बहुत शुक्रिया डॉक्टर बेगी साहब। मिस्र में अभी अजहर आबदी साहब ने जो गुफ्तगू की है वो इंतहा पसंदी और तकफीरियत के फैलने की तरफ, इसका कितना खदशा है कि वहाँ पर इंतहा पसंदी और तकफीरी ग्रोह पनपें, और अगर इंतहा पसंदी और तकफीरियत वहाँ पर इनको फ़रोग मिलता है तो आपके ख्याल में इसका ज़िम्मेदार कौन होगा, इख़वान होंगे या मौजूदा जो हुकूमती सेटअप है उसकी ज़िम्मेदारी होगी?
در عرصه سیاسی مصر بین اخوان و این گروه های تندرو تفکیک قائل بشه.
ہمیں مصر کی سیاسی صورتحال کے حوالے سے ہمیں مصر میں انتہا پسند گروہوں اور اخوان المسلمین کے درمیان فرق کو محسوس کرنا پڑے گا۔ مصر میں تمام گروہ جو اسلام پسند ہیں وہ اخوان المسلمین کے حامی نہیں ہیں۔ اخوان المسلمین نے کبھی بھی دہشت گردی کی کسی کارروائی میں حصہ نہیں لیا ہے اور ہم اس سے پہلے متعدد معاملات میں اخوان المسلمین پر الزامات لگائے گئے ہیں لیکن بعد میں ثابت ہوئے کہ یہ غلط تھے اور اخوان المسلمین اس میں شریک نہیں تھی۔ اب یہ جو یاران بیت المقدس نامی گروہ نے جس کی ذمہ داری قبول کی ہے ایک انتہا پسند گروہ ہے، اور یہ جو انتہا پسند گروہ پہ انہوں نے ہمیشہ سامراجی ملکوں کے مفادات کی جانب قدم بڑھایا ہے، اور انہوں نے جو یہ کوشش کی ہے یہ بھی ایک طرح کی ایک میں سمجھتا ہوں کوشش ہے کہ مصری فوج اخوان المسلمین کو جڑ سے اکھاڑ پھینکنے کے لیے جو کر سکتی ہے اس کا ہاتھ کھلا رہے۔ ایک صورتحال یہ کہ اس وقت صورتحال یہ ہے کہ انتہا پسند جو انتہا پسند گروپ کبھی بھی حکومت پر کی دعویٰ نہیں کرتے کیونکہ ان کے اندر اتنا وزن ہی نہیں ہے ان کے پاس کہ یہ بہت چھوٹے چھوٹے گروپ ہیں۔ اس سے پہلے یہ جزیرہ نما سینا میں چھوٹی چھوٹی کارروائیاں کرتے رہے ہیں، لیکن اخوان المسلمین نے دھماکے کے فوراً بعد اس دھماکے کی مذمت کی تھی. یہ ایک طرح کی کوشش کی تھی، یہ ایک طرح کا حربہ ہے کہ لوگوں کو ریفرنڈم کے جانب لوگوں کو راغب کرنا ہے کہ لوگ ووٹ دیں. اگر انہوں نے اس آئین کو ووٹ نہیں دیا تو انتہا پسند ان پر مسلط ہو جائیں گے، اور لہٰذا وہ اس طرح کا انہوں نے کوشش کی ہے. چاہے اخوان المسلمین نے جو غلطیاں کی ہیں وہ اپنی جگہ کے اوپر ہیں، لیکن اخوان المسلمین مصر کی سماجی اور اجتماعی سوسائٹی کے اندر اس کا وزن بہت زیادہ ہے، اور وہ ہمیشہ کبھی بھی اس نے جو ہے وہ انتہا پسندانہ کارروائیاں نہیں کی، کبھی بھی دہشت گردی نہیں کی، اور انہوں نے اس میں زیادہ تر جو اقدام ہے وہ علاقائی اور بین الاقوامی طاقتوں کی مداخلتوں کا ہے. اور دیکھیے کہ یہ بم دھماکہ ہوا، یہ اس کا دھماکہ کا کس کا فائدہ ہوا؟ اس کا فائدہ سراسر فوج کو ہوا ہے، اور سراسر نقصان ہوا ہے اخوان المسلمین کا، اور اس کے ایک طرح کے ملک میں دھماکہ خیز فضا قائم کر کے اخوان المسلمین ووٹ حاصل کرنے کی کوشش ہے.
جیسا کہ ابھی بیگی صاحب نے فرمایا کہ المنصورہ میں جو دھماکہ ہوا یا آج الازہر کے سامنے جو دھماکہ ہوا ہے، اس طرح کی جتنی بھی دہشت گردانہ کاروائیاں ہیں، یہ سب کی سب اخوان المسلمین کے اگینسٹ جاتی ہیں، یعنی اس کا ان کو نقصان پہنچ رہا ہے، اور زیادہ سے زیادہ فائدہ اس کو اس کا جو پہنچ رہا ہے یہ موجودہ جو حکومتی سیٹ اپ ہے اس کو اس کا فائدہ پہنچ رہا ہے. میرا سوال یہ ہے کہ یہ سازشیں، یہ ساری چیزیں اخوان المسلمین کو سیاست کے میدان سے باہر کرنے کے لیے کی جا رہی ہیں، جس کے آثار زیادہ ہیں کہ فوراً المنصورہ کا دھماکہ ہوتے ہی اخوان المسلمین کو دہشت گرد تنظیم قرار دے دیا گیا، اور بہت وسیع سطح پر اخوان کے خلاف کریک ڈاؤن شروع کیا گیا، اور بڑے بڑے لیڈروں کو گرفتار کر کے وہاں جیل میں بند کر دیا گیا. سوال یہ ہے کہ اخوان المسلمین کے پاس مجاہدت کا ایک طولانی تجربہ ہے، 80 سال تک اس نے مجاہدت کی ہے، کیا ایک ایسی تنظیم کو آسانی کے ساتھ مصر کے میدان سے باہر کیا جا سکتا ہے؟
نہیں، یہ ممکن نہیں ہے کہ آپ اخوان کو بہت زیادہ آئسولیٹ کر سکیں. یہ ہو سکتا ہے کہ آپ کانسٹیٹیوشنلی یا لیگلی اسے ڈکلیئر آپ نے کیا ہے، وہاں کی گورنمنٹ نے کیا ہے، اسے بین کیا ہے یا اسے الٹرا وائرس ڈکلیئر کیا ہے، لیکن اس سے کوئی لیجیٹیمیسی نہیں ہے. آپ جانتے ہیں کہ جو ملٹری گورنمنٹ ہے وہاں پہ نیچرل ملٹری گورنمنٹ نہیں ہے، لیکن ملٹری اسپانسرڈ گورنمنٹ ہے، انٹریم گورنمنٹ ہے، اور وہاں پہ جو چیف کانسٹیٹیوشنل کورٹ کے جو جج ہیں وہ اس کے رہنما ہیں. تو یہ جو گورنمنٹ ہے یہ لیجیٹیمیٹ گورنمنٹ نہیں ہے، اور انہوں نے پوری کوشش کی کہ برادرہڈ کو بالکل جڑ سے ختم کیا جائے. اس لیے آپ نے جانتے ہیں کہ 25 سے مطلب ایک دن پہلے انہوں نے 25 دسمبر کو کرسمس کے دن اسے ڈکلیئر کیا، اسے بین کیا، تمام اس کی ایکٹیویٹیز کو بین کیا، اور 24 کو دھماکہ ہوا تھا یا اسے کرایا گیا تھا، اور یہ بالکل ایک پولیٹیکلی موٹیویٹڈ دھماکہ تھا، میں اس کو بولوں گا. آج بھی جو دھماکہ ہوا ہے یہ پولیٹیکلی موٹیویٹڈ دھماکہ ہے، اس لیے کہ اس طرح کے بہت سارے ثبوت اور بہت سارے اگزامپلس آپ کو دنیا کے کئی حصے میں ملیں گے جہاں پہ وہاں کی سرکار نے یا باہر بیرونی طاقتوں نے اس کا فائدہ اٹھایا ہے. آپ کو یہ پتہ ہے کہ نومبر میں، اسی سال نومبر میں، جو ہائر کورٹ ہے اس نے اب ہولڈ کیا ایک ججمنٹ کو جس میں ایک لوور کورٹ نے یہ کہا تھا کہ برادرہڈ پارٹی جو ہے اسے بین کر دینا چاہیے. تو سپٹمبر میں یہ ججمنٹ آیا تھا لوور کورٹ کا، نومبر میں ہائر کورٹ نے اس کو اپ ہولڈ کیا، اور 25 دسمبر کو مطلب یہ کل اسے بین کر دیا گیا. لیکن یہ تمام چیزیں جو ہو رہی ہیں اس میں جو کوشش کی جا رہی ہے وہ یہ ہے کہ برادرہڈ کو، اس اخوان کو، ایجپٹ میں اور ایجپٹ کے باہر ایک ٹیررسٹ دہشت گرد قرار دیا جائے یا یہ کہا جائے کہ یہ وہ لوگ ہیں جنہوں نے وائلنس اور تشدد کو اپنا رکھا ہے. آپ کو یہ پتہ ہے کہ جولائی 2013 سے مسلسل وہاں پہ ڈیمونسٹریشنز ہو رہے تھے ایجپٹ میں, اور وہاں پہ زبردست سپریشن ہوا اور جس میں ہزاروں ایجپشین مارے گئے, اخوان کے لوگ مارے گئے, اور اس سے مارے جانے میں وہاں پہ رول جو ہے وہ آپ کے پولیس اور ملٹری کا ہے, کہیں کسی ملک میں اس طرح سے نہیں ہوا جیسا کہ ایجپٹ میں ہوا ہے. تو یہ پورا ایجنڈا ہے وہاں کی انٹریم گورنمنٹ کا, وہاں کی جو ہے ملٹری اسپانسرڈ گورنمنٹ کا, کہ اخوان کو بدنام کیا جائے اور جو بھی دہشت گردی کی چیزیں ہو رہی ہیں ایجپٹ میں یا ایجپٹ کے ہو سکتا باہر ہوں اسے بھی ان سے منسلک کیا جائے, اور پورے اوپینین کو ورلڈ میں پورے اوپینین کو ایجپٹ میں اوپینین کو ان کے خلاف کیا جائے تاکہ ان کی لیجیٹیمیسی ختم ہو. لیکن میں یہ سمجھتا ہوں کہ یہ جو پالیسی انہوں نے اپنائی ہے وہ ان بیک فائر کرے گی اور انہیں خود نقصان ہوگا. میں یہ سمجھتا ہوں کہ ملٹری کے لوگوں سے لوگوں کو کم نقصان ہو بلکہ پورے کنٹری کو نقصان ہوگا, اور پوری کنٹری جو ہے وہ کرائسس میں جانے کے لیے کھڑی ہے. اس لیے کہ آپ جانتے ہیں کہ عراق کا کیس لے لیں یا سیریا کا کیس لے لیں یا افغانستان کا کیس لے لیں یا پاکستان میں جو ویسٹ جو پاکستان اس کا کیس لے لیں, آپ جب بھی دہشت گردی شروع ہوتی ہے چیزیں تو وہاں پہ پولیٹیکل انسٹیبلٹی آتی ہے اور پھر گورنمنٹ اس چیز کو آپ کو لیجیٹیمائز کرتی ہے, بہت ساری چیزیں ہوتی ہیں. اور یہ جو القاعدہ جو ہے جس نے ڈکلیئر کیا آپ کے منصورہ میں, جس نے بلاسٹ کیا جس کو بولتے ہیں بیت المقدس, تو جو بھی القاعدہ فرنٹ ہیں آپ جانتے ہیں کہ اس القاعدہ فرنٹ کو کن لوگوں نے بنایا. مطلب اسٹیو کال کی کتاب میں بالکل کلیئر ہے کس نے بنایا, اور ایک اور آپ کے گیری سی شروئن ہیں آپ کے جو امریکہ کے سی آئی اے کے چیف تھے پاکستان میں افغانستان میں تین تین سال کے, انہوں نے ایک کتاب لکھی دا فرسٹ ان, اس میں بالکل ظاہر ہے کہ بالکل کلیئر ہے کہ سی آئی اے نے کافی زیادہ پروموٹ کیا ان تمام چیزوں کو, اور اس میں کئی ملک کے دیگر انٹیلیجنس ایجنسیز کا بھی سہارا لیا اس کو بنایا. تو اخوان نے ہمیشہ جب سے آپ کے جولائی 2013 سے جب بھی واردات ہوتے رہے, کلیساؤں پہ اٹیک ہوتے رہے یا سیکورٹی فورسز پہ اٹیک ہوتے رہے, اس کے بعد کل دھماکہ ہوا پھر آج دھماکہ ہوا, ان تمام چیزوں سے اپنے رشتے کو نہیں جوڑا ہے اخوان نے, برابر اسے کنڈیم کیا لیکن حکومت نے اس کے اوپر الزام لگایا. تو میں یہ سمجھتا ہوں کہ یہ جو پالیسی ہے سرکار کی یہ بالکل اینٹی ڈیموکریٹک ہے, اور اس سے زیادہ تر جو نقصان ہے وہ وہاں پہ عام لوگوں کا ہوگا اور پورے کمیونٹی کو ہوگا, اور میں یہ سمجھتا ہوں کہ یہاں پہ اخوان کو بہت ہی سمجھداری سے رول پلے کرنا چاہیے اور کسی بھی طرح سے کوئی بھی جذباتی قدم نہیں اٹھانا چاہیے. اس لیے کہ میں یہ سمجھتا ہوں کہ جو ایجپٹ کا فیوچر ہے وہ اخوان کے فیوچر سے لنکڈ ہے.
بہت بہت شکریہ, بہت بہت شکریہ عابدی صاحب. بہرحال دیکھیے اخوان المسلمین جو موجودہ صورتحال پیدا ہوئی ہے بہت حد تک ان پر بھی ذمہ داری عائد ہوتی ہے, اس لیے کہ بہرحال اخوان المسلمین نے انقلاب آنے کے بعد اقتدار میں آنے کے بعد ان سے جو سب سے بڑی غلطی ہوئی وہ غلطی یہ تھی کہ انہوں نے دوستوں کو دشمن اور دشمنوں کو اپنا دوست سمجھ لیا. میرا سوال یہ کہ اخوان المسلمین کے پاس بہت ہی گہری سیاسی نظر رکھنے والے دانشور موجود تھے, اطراف کے ملکوں میں قائم سیاسی نظام حکومتوں, امریکہ اور صہیونی حکومت سے ان کی وابستگی اس تنظیم کے رہنماؤں سے پوشیدہ نہیں تھی. پھر اس کی قیادت سے اتنی بڑی غلطی کیسے ہو گئی کہ انہوں نے اپنے مخلص دوستوں سے دوری اختیار کی اور اپنے ازلی دشمنوں کو دوست سمجھ لیا, جیسے سعودی حکومت ہے, آل سعود کے فلسفہ حکومت اور اخوان المسلمین کے فلسفہ وجودی میں بود مشرقین پایا جاتا ہے. پھر انہوں نے یہ کیسے سمجھ لیا کہ آل سعود کی خاندانی آمریت کی قائل حکومت ان کی حامی و مددگار ہو جائے گی؟
جی آپ نے یہ بالکل درست کہا, جب اخوان المسلمین کی حکومت قائم ہوئی تھی تو اسرائیل کے حوالے سے اس کا سٹانس یعنی اس کا موقف بڑا واضح تھا, اور جو علاقے میں دیگر حکومتیں تھیں جو انقلابی حکومتیں تھیں اس حوالے سے وہ کافی ایسا محسوس ہوتا تھا کہ وہ بڑا واضح ہیں, اور پہلے شاید ایک دو مہینے تو بالکل ایسے محسوس ہوا کہ جو کچھ اخوان المسلمین حکومت سے باہر ہوتے ہوئے کہتے تھے وہ بالکل اس صحیح ٹریک پر ہیں. ان سے دو تین بہت بڑی بڑی غلطیاں ہوئیں. میں ان غلطی سے پہلے ایک چیز ضرور کہنا چاہوں گا جو ہمارے دو پہلے فاضل تبصرہ نگار تھے انہوں نے بیان کیا کہ اخوان المسلمین نے اپنے آپ کو ڈسٹنس کیا. یہ جو گروپ ہے جو اپنے آپ کو انصار بیت المقدس کہتا ہے اور فوراً اس دھماکے کی مذمت کی, یہ بہت قابل تعریف بات ہے کیونکہ میں نے اپنے پچھلے گفتگو میں عراق کا پاکستان کا ذکر کیا تھا اور شام کا, تو وہاں پر جو تنظیمیں ہیں جو ٹرو مسلم تنظیمیں ہیں انہوں نے کافی دیر کر دی دہشت گردی کی مذمت کرنے میں. تو یہ ایک بہت اچھا اقدام ہے اور اس کو جاری رہنا چاہیے. میں نے تو پہلے ہی کہا نا کہ ان دہشت گرد گروپوں کو اپنے سے آئسولیٹ کرنا چاہیے, دور رکھنا چاہیے. اب اس میں تو کوئی شک نہیں کہ یہ فورن ایلیمنٹس ہیں, امریکہ ہے, سعودی عرب ہے, باقی خلیجی ریاستیں ہیں, وہ ان دہشت گرد گروپس کو ایک طرف وہ ملٹری کو پیسہ دینی ہے, ان کو جواز فراہم کر رہی ہیں اور دوسری طرف ان دہشت گردوں کو وہ سپورٹ کر رہی ہیں. لیکن بہرحال یہ لوگ ہیں تو مصر کے, کہیں جو خود دھماکہ کرنے والے ہوں باہر سے تو نہیں آئے. تو ان کی مذمت کرنا, ان کو اپنے سے دور رکھنا اور ان کو ان کی سازشوں کو تشت ازبام کرنا اور ان کے چہروں سے نقاب اتارنا, یہ اخوان المسلمین کی ذمہ داریوں میں سے ہے. اور مذمت سے آگے بھی پریکٹیکل قدم بھی ہونے چاہیے, واقعی جو ہے ان کے چہروں سے نقاب انہیں اتارنے چاہیے. اب میں جو بات کرتا ہوں کہ جو بڑی بڑی غلطیاں ہوئیں ان میں ایک غلطی تو یا دو غلطیاں داخلی محاذ پہ ہوئیں. ایک تو یہ کہ وہ اکانومی کو مصر کی صحیح نہیں کر پائے یا کم از کم جو انہیں ایک سال کا یا تھوڑا بہت اس سے زیادہ عرصہ ملا اس میں کوئی ایسی پالیسیز نظر نہیں آ رہی تھیں, کوئی اسٹرانگ فوٹنگز نہیں بن پا رہی تھی کہ جس کی بنا پہ یہ لگے کہ مصر جو ہے اقتصادی طور پر اب آگے جا رہا ہے. صورتحال اسی طرح کی تھی جیسے پہلے ہے بلکہ کچھ ورس ہوئی, خراب ہوئی. تو اقتصادی محاذ پر ان کو خاصی ناکامی ہوئی. اب نامعلوم کہ ان کے جو اقتصادی ماہرین تھے یا جو فائنینشیل ایکسپرٹس تھے وہ ایسے نہیں تھے یا کیا ان کو مشکلات تھیں, لیکن بہرحال جو واضح تھا وہ یہ تھا کہ اقتصادی طور پر حالات ان کے دور میں بہت خراب ہو گئے. دوسری خرابی کی آپ نے خود وضاحت کر دی کہ انہوں نے جس طریقے سے سول سوسائٹی ان کے ساتھ چلی تھی, یعنی وہاں پر اس میں کوئی شک نہیں ہے کہ اخوان المسلمین وہاں کی سب سے بڑی جماعت ہے جو وہاں پر قومی امنگوں کی ترجمان بھی ہے اور وہاں جو مسلمان بستے ہیں ان کے مذہبی جذبات کی ترجمان بھی ہے وہ, اس میں کوئی شک نہیں ہے. لیکن ان کے ساتھ ساتھ کچھ اور گروپس بھی تھے جو سول سوسائٹی کے گروپس تھے جو سڑکوں پر آئے, جنہوں نے اپنی جانوں کے نذرانے پیش کیے, جو ڈٹے رہے محاذ پر, جو کئی کئی دن کئی کئی ہفتے وہاں پر جو ہے جنہوں نے ریزسٹنس کی, وہ ان کو بھی ساتھ لے کر نہیں چلے. اور مکمل طور پر مرسی صاحب نے یہ سمجھا کہ وہ اخوان المسلمین کے ریپریزنٹیٹیو ہیں, وہ ہیں یقیناً ہیں, لیکن جب وہ ایک ڈیموکریٹک گورنمنٹ کے حوالے سے چنے گئے تو وہ مصر کے ان تمام گروپس کے نمائندہ تھے جو جنہوں نے آمریت کے خلاف, جنہوں نے غیر اسلامی حکومت کے خلاف, جنہوں نے ایسی حکومت کے جو عوام کی نمائندہ نہیں تھی اس کے خلاف جد و جہد کی. وہ صرف اخوان المسلمین کے حوالے سے سوچ رہے تھے جو میں سمجھتا ہوں اس حالات کو دیکھ کے. یقیناً انہیں اخوان المسلمین کا سوچنا چاہیے, وہ اسی کے لیڈر تھے, لیکن باقی جو گروپس تھے ان کو بھی انہیں ساتھ لے کر چلنا چاہیے تھا. اور خارجی محاذ پر تو جیسے میں نے عرض کیا کہ شروع میں تو بہت اچھا ان کا سٹانس رہا اسرائیل کے حوالے سے, علاقائی مسائل کے حوالے سے, بلکہ اگر آپ کو یاد ہوگا تو نان لائن موومنٹ کی جو سمٹ ہوئی تھی, جو سربراہی کانفرنس ہوئی تھی, اس میں وہ تہران گئے تھے اور وہاں پر انہوں نے شرکت کی تھی جبکہ ان پر بہت زیادہ دباؤ تھا, لیکن اس کے فوراً بعد وہ پھر دباؤ میں آ گئے غالباً, اور شاید اعتماد کی کمی ان میں ہمیں اس کی جھلک نظر آ رہی تھی. اور پھر سعودیہ گئے اور پھر اسی طریقے سے جیسے پچھلی گورنمنٹ تھی, ملٹری بیکڈ گورنمنٹ ہوتی ہے, اسے سعودی عرب سے امداد لی انہوں نے.
بیگی صاحب, ہمارے پاس 3 منٹ کا وقت بچا ہے, اسلامی بیداری کے نتیجے میں جن ملکوں میں انقلابات آئے، تبدیلی آئی، اس میں سب سے زیادہ مضبوط پوزیشن اسلام پسندوں کی مصر میں ہی تھی، اور سمجھا یہ جا رہا تھا کہ یہاں پر جو اسلامی بیداری کے نتیجے میں جو حکومت آئے گی وہ بڑی محکم، بڑی مضبوط ہوگی. لیکن سب سے زیادہ نقصان اسلامی بیداری کو جو پہنچتا نظر آ رہا ہے وہ مصر میں. ایسا لگ رہا ہے کہ اب مصر کا انقلاب بالکل یعنی سبوتاج ہو گیا ہے اور ماضی کا آمرانہ دور واپس آنے والا ہے. عوامل کون سے ہیں اس کے پیچھے، اسباب کیا ہیں اس ناکامی کے؟
به طور خلاصه عرض کنم خدمت شما، ما معمولا در حکومت هایی که فاصله بین دولت ملت با اقتدار نظامی میخواد ترمیم بشه هیچ وقت مسئله
هم یہ دیکھ رہے ہیں کہ حکومت اور ملت کے درمیان جدائی سے کوئی معاملہ حل نہیں ہوتا. اور ایک ایسے ملک میں جہاں آمریت رہی اور 30 سال تک آمریت 30 سال تک رہی اور اس کے بعد انقلاب آیا، اور انقلاب کے بعد مبارک کی حکومت ختم ہو گئی، لیکن اس کا اسٹرکچر قائم رہا. اخوان المسلمین جو آزادی و عدالت کے نام سے آئی وہ 1 سال تک صرف حکمران رہی، پارلیمنٹ نہیں رہی، فوج میں وہی مبارک کے لوگ باقی رہے، بیوروکریسی میں لوگ باقی رہے، اور ان کی کوشش یہ رہی کہ عالم اسلام کے اندر بیداری اسلامی کی یہ تحریک طاقتور نہ ہونے پائے اور مصر میں جمہوریت مستحکم نہ ہو. وہ اس کیونکہ ایک جمہوری حکومت، مضبوط حکومت کا قیام اس عوام کی حکومت کے مترادف ہے. مصر میں یہی ایک صورتحال پیش آئی کہ فوج اور عوام کے درمیان جو فاصلہ ہے وہ دور نہیں کیا جا سکتا، اور انقلاب طویل مدت میں دوبارہ اپنا راستہ ضرور نکال لے گا. انقلاب اسلامی کے حوالے سے میں کہوں گا کہ 15 سال تک ہمارے انقلاب کو سرکوب کیا جاتا رہا، لیکن ایک بار ہم پھر دیکھتے ہیں کہ انقلاب ایک زندہ حیات کی حیثیت سے ابھر کر سامنے آیا. ہم نہیں کہہ سکتے انہوں نے جو اخوان المسلمین غلطی کو اس سے انکار نہیں ہے کہ، لیکن بہرحال 1 سال کے اندر غیر مرسی کی حکومت سے توقع نہیں کی جا سکتی کہ وہ اپنے تمام مشکلات کو حل کر پا سکتے. لہذا ان چیزوں کو بھی مد نظر رکھنا چاہیے کہ جو مصر سے باہر سازشیں کی جا رہی تھیں مصر میں انقلاب کو ناکام بنانے کے لیے. مخالفین جو ہیں وہ صرف اخوانی نہیں ہیں بلکہ یہ جو حکومت.
بہت شکریہ. اسی کے ساتھ پروگرام اپنے اختتام کو پہنچتا ہے. ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ. شکریہ.